Nare salavat. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لا حول ولا قوة إلا بالله العلي العظيم حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير وبه نستعين وهو خير ناصر ومعين وصلى الله على رسوله الكريم حبيب إله العالمين سيدنا ونبينا ومولانا بالقاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله في الأرضين اللهم صل وسلم وزد وبارك على صاحب الدعوة النبوية والصولة الحيدرية والعصمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمآثر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقاوة النقوية والهيبة العسكرية والغيبة الإلهية چونکہ منزل مصائب میں شہزادہ قاسم ابن امام حسن مصطفیٰ علیہ السلام کا ذکر ہوگا لہذا آج کی مجلس منسوب کرتے ہیں مولا حسن مصطفیٰ علیہ السلام کے توسل سے لہذا سب مل کر آقا حسن علیہ السلام کی بارگاہ میں چلیں بسم اللہ الرحمن الرحیم یا با محمد يا حسن ابن علي أيها المجتبى يا ابن رسول الله يا حجة الله على خلقه يا سيدنا ومولانا إنا توجهنا واستشفعنا وتوسلنا بك إلى الله وقدمناك بين يدي حاجاتنا يا وجيها اشفع لنا عند الله يا وجي عند الله اشفع لنا عند الله صلوات بر محمد وآل محمد بسم اللہ الرحمن الرحیم والفجر والیال عشر والشفع والوتر واللیل اذا یسر هل فی ذلک قسم لذی حجر نعرہ صلوات اللہ اکبر اللہ اکبر تھوڑا سا چونکہ تاخیر سے گفتگو شروع ہوئی ہے لہٰذا میں بلا تمہید بات کا آغاز کرتا ہوں جس موضوع پر ہم بات کر رہے ہیں ہم ان آیتوں کو تلاش کرنے کی کوشش کر رہے ہیں جہاں اللہ سبحانہ وتعالی نے ذکر ابو عبداللہ الحسین علیہ السلام کیا ہے اور اس سلسلے میں آیہ مباہلہ پر ایک حد تک بات ہوئی ہے آیہ نور پہ بات ہوئی ہے سورہ رحمان کی آیتوں پر بات ہو چکی ہے دیکھیں ایک بات طے ہے کہ اللہ عز و جل تک پہنچنے کا راستہ واحد اہل بیت علیہ السلام ہی کا راستہ ہے ایک چیز ہوتی ہے کہ جیسے آپ آج کل ٹیکنالوجی بہت آگے ہے، ٹیچنگ میتھڈس بھی چینج ہو چکے ہیں. ایک زمانہ تھا کہ جب آپ بچوں کو ایک بات سمجھاتے تھے آدھے پونے گھنٹے تک، آج آپ دو منٹ کی ویڈیو دکھاتے ہیں اور وہ بات اس بچے کو سمجھ میں آ جاتی ہے، وہ بات جو ہم اور آپ کو گھنٹوں سمجھائی جاتی تھی. تو آڈیو ویڈیو جو افیکٹس ہوتے ہیں اس کی ایک الگ تاثیر ہوتی ہے. نبی مکرم نے اپنے زمانے میں ان ویڈیو افیکٹس کو یوز کیا ہے اپنے طریقے سے، میں تو اس کو یہی سمجھتا ہوں. اس لیے کہ ایک روایت اس طرح سے ہے کہ حضور مکرم تشریف فرماتے اور وہ زمین پر کچھ آڑے ترچھے خط کھینچتے جا رہے تھے، تو صحابہ کرام دیکھ رہے ہیں یہ حضور کیا کر رہے ہیں. کچھ خط حضور نے کراس کھینچے، اس کے بعد ایک سیدھا خط کھینچا اور فرمایا کہ دیکھو صراط مستقیم صرف علی ابن ابی طالب ہے. یہ حضور نے ذہنوں میں بٹھانے کی کوشش کی تھی کہ باقی سارے راستے ادھر ادھر ہیں، صرف ایک راستہ حق ہے، ایک راستہ صحیح ہے. بات واضح ہو رہی ہے؟ اس پہ بات بھی ہو سکتی ہے بہت زیادہ، اس لیے کہ جو اہل بیت علیہ السلام سے ہٹ کر توحید تک پہنچنے کی کوشش کرتے ہیں اس توحید میں، اور آپ مولا علی علیہ السلام پر ایمان رکھتے ہوئے جس توحید پر جا رہے ہیں اس میں زمین سے آسمان تک فرق ہے. ہر ایک کے لیے ہم احترام کے قائل ہیں، ہم پیسفل کو ایگزسٹنس کے قائل ہیں، لیکن میں سمجھانے کے لیے فقط مثال دے رہا ہوں کہ توحید کا عقیدہ جو سارے مسلمانوں میں مشترک ہے وہ یقیناً کوئی بھی فرقے سے ہو تو توحید تو اساس ہے، توحید تو بیس ہے نا. لیکن یاد رکھیے گا مثال کے طور پر کتاب صحیح البخاری کی توحید کچھ اور ہے، یا کم از کم اتنا میں کہوں کہ کتاب البخاری کی توحید کہاں اور نہج البلاغہ کی توحید کہاں، یہ فرق ہے. اچھا میں کیوں کہہ رہا ہوں ادب احترام سے، مثال کے طور پر آپ کو نہج البلاغہ میں کہیں یہ نہیں ملے گا کہ اللہ تعالیٰ کا پیر ہے تو وہ جہنم میں ڈالے گا، آپ کو نہج البلاغہ میں کہیں پر یہ نہیں ملے گا کہ اللہ تعالیٰ کا کوئی جسم ہے تو اس کا ہاتھ ہے، یہ چیزیں آپ کو یہاں نہیں ملیں گی. تو بہرحال اسکول آف تھاٹ مختلف ہیں، اس طریقے سے رسالت کے بارے میں اسکول آف تھاٹ مختلف ہیں، یہ فرق کیوں ہے؟ یہ فرق ہے ولایت کی وجہ سے، یہ بات ذہن میں رکھیے گا. تو جب ہم ولایت پر اصرار کرتے ہیں تو اس کا مطلب یہ نہیں کہ ہم نے فقط مولا علی علیہ السلام علی ولی اللہ کو پکڑ لیا ہے. میں جملہ کہتا ہوں، جس کے ایمان میں علی ولی اللہ ہوتا ہے اس کا محمد رسول اللہ محفوظ ہو جاتا ہے. مل کے بات واضح ہو رہی ہے؟ تو اس کا تعلق ہے آگے اس بات سے کہ آپ مولا علی علیہ السلام کی ولایت کے ذریعے سے رسالت مصطفی تک جائیں گے اور توحید خداوندی تک جائیں گے، تو وہ اس کی اسپرٹ کچھ اور ہے، اس کی روح کچھ اور ہے. تو عرض خدمت یہ ہے کہ حضور نے مختلف خط کھینچے، فرمایا کہ ایک خط یہ سیدھا علی ابن ابی طالب کا ہے، لہذا زیارت جامع کبیرہ میں ہے کہ انتم الصراط الاقوم و شہداء دار الفنا و شفعاء دار البقاء والرحمۃ الموصولة والآیۃ المحزونة والأمانۃ المحفوظة والباب المبتلى به الناس من اتاکم نجا ومن لم یاتکم ہلک الیہ تدعون وعلیہ تدلون ولہ تسلمون. کہ اہل بیت انتم الصراط الاقوم، یقیناً جو سیدھا راستہ ہیں انتم الصراط الاقوم وہ آپ ہیں، و شہداء دار الفنا اس دنیا میں گواہ آپ ہیں، و شفعاء دار البقاء آخرت کے شفیع آپ ہیں، وہ رحمت الموصولہ وہ رحمت جو اللہ کی جانب سے وصول ہوتی ہے وہ آپ کے ذریعے سے وصول ہوتی ہے، ول امانت المحفوظہ جو اللہ کے دین کی امانت ہے وہ آپ کے پاس ہے، من اتاکم نجا جو آپ کے پاس آیا وہ نجات پا گیا، ومن لم یاتکم ہلک جو آپ کے پاس نہیں آیا وہ ہلاک ہو گیا. یہ زیارت جامع کبیرہ ہے. بل باب المبتلا بہ الناس آپ وہ ہیں کہ جن کے ذریعے سے اللہ تعالیٰ انسانوں کا امتحان لیتا ہے. یہ بات کیوں کرنا ضروری ہے؟ کبھی انسان سوچ بھی نہیں سکتا تھا، کبھی تصور نہیں ہوا تھا کہ مجلس امام حسین علیہ السلام میں کسی شیعہ ممبر سے کسی ایسے کی فضیلت بیان ہو جائے کہ جو مجرم رہا ہو مادر امام حسین علیہ السلام کا. روح کانپ جاتی ہے واقعی کہ کیا ایسا بھی ممکن تھا؟ لیکن آج ہم دیکھ رہے ہیں کہ ایسا ہو گیا. اللہ جانے آگے کیا کچھ ہونا ہے، تو مجھے نہیں معلوم اب تک کتنی بات کہاں تک پہنچی ہے، لیکن چونکہ یہ بہت زیادہ سرکولیٹ بھی ہو رہی تھی اور بہت سارے مومنین نے اس پر وضاحت بھی چاہی کہ مولانا صاحب کچھ کہیے گا اس کے بارے میں. اب کیا کچھ کہا جائے کہ بہت بنیاد سے اگر بات کیجئے کہ اگر وہ اتنے ہی برے تھے
تو مثال کے طور پر رسول اللہ نے پہلی بات یہ کہ شادی کیوں کی تھی؟ ضرب اللہ مثلا للذین کفروا امراۃ نوح و امراۃ لوط کانتا تحت عبدین من عبادنا صالحین فخانتاهما فلم یغنی عنہما من اللہ شیئا وقیل ادخل النار مع الداخلین. سورۃ تحریم کی آیت ہے. اللہ عز و جل نے کافر عورتوں کے لیے حضرت نوح اور حضرت لوط کی بیویوں کو مثال بنایا ہے. قرآن ہے. امام حسن علیہ السلام نے ازدواج نہیں کیا جادہ بنت اشج سے. تو امام حسن علیہ السلام کا ازدواج کرنا جادہ بنت اشج سے اسے محترم بنا گیا. امام محمد تقی علیہ السلام نے ازدواج نہیں کیا ام فضل سے. ام فضل نے زہر دیا امام محمد تقی علیہ السلام کو تو وہ محترم بنا گیا. ام فضل سے امام محمد تقی علیہ السلام کا ازدواج کرنا ام فضل کو نہ. اس میں بے شمار مصلحتیں ہیں. اور سب سے پہلی بات تو یہ کہ آئمہ علیہ السلام نے ظاہر پر عمل کر کے بات آگے بڑھائی. اگر علم غیب ہی سے انہیں سارے معاملات طے کرنے تھے تو پھر امتحان کہاں ہے انسانوں کا. اگر زیادہ برے تھے تو سورہ برات کیوں دیا؟ دیکھیں دیا پھر لے بھی لیا. اگر شروع ہی سے سورہ برات مولا علی کو دیا جاتا نا سورہ توبہ کہ آپ جا کے پہنچائیے. سورہ توبہ جب نازل ہوا تھا تو مدینہ میں نازل ہوا تھا, مکہ میں جا کے اعلان کرنا تھا. اور اعلان یہ تھا کہ اس کی پہلی آیت اتنی سخت ہے کہ بسم اللہ الرحمن الرحیم ہے نہیں سورہ توبہ میں, کہ بری ہے اللہ سبحانہ و تعالی اور اس کا رسول بھی بری ہے تمام مشرکین سے, بیزار ہے. اگر یہ شروع سے مولا علی کو دیا جاتا نا تو مولا علی کی اہلیت تو ثابت ہوتی, کسی اور کا نا اہل ہونا ثابت نہ ہوتا. یہ بات پہنچ رہی ہے نا؟ نا مل کے صلوات بھی دیں یہاں سے وہاں تک حیدر کرار علی ابن ابی طالب علیہ السلام تک. اللہم صلی اللہ علیہ. بی ٹی جے 851 آلٹو ہے اور ایل ای ڈی 6918 یہ رانگ پارکنگ پر ہے اسے. تو مصلحت ہے, اس سے کسی کے فضائل ثابت نہیں ہو رہے یہاں پر. اور اگر وہ جو حدیث بیان کر رہے ہیں اس حدیث کا بھی اگر آپ بیک گراؤنڈ جا کے دیکھیے تو وہ حدیث منابع اہل سنت میں موجود ہے. تو ظاہر سی بات ہے کہ وہ تھیولوجی ڈیفرنٹ ہے. وہ کتاب الفتوح میں روایت موجود ہے, ابن عاصم نے اس کو لکھا ہے, پھر بعد میں مقتلہ خارزمی میں وہ روایت موجود ہے ایلیجٹلی کہ جس میں یہ کہا جا رہا ہے کہ امام حسین علیہ السلام نے کسی کے فضائل پڑھے, جبکہ وہ ابن عاصم جس راوی سے وہ روایت نقل کی جا رہی ہے اس روایت کے لیے علامہ مجلسی نے لکھا کہ اس کا تعلق شیعہ تھیولوجی سے نہیں ہے, اور علماء نے لکھا اس کا تعلق مذہب اہل بیت سے نہیں ہے. کچھ علماء نے لکھا کہ قصہ گو ہے, داستان پرداز ہے, افسانے بیان کرتا ہے. تو کتابوں میں تو بہت ساری باتیں موسوعۃ الامام الحسین علیہ السلام, یعنی امام حسین علیہ السلام کے بارے میں جو انسائیکلوپیڈیا ہے, ایوری تھنگ جو کچھ امام حسین علیہ السلام سے منسوب تھا ان سب کا کمپائلیشن ہے. وہ سب کو جمع کر دیا گیا ایک جگہ پر. علماء نے کام اس لیے کیا کہ تاکہ ہسٹری محفوظ رہے کہ کس نے کیا لکھا تھا. دیٹ ڈزنٹ مین کہ جو کچھ اس میں آ گیا ہے وہ یقیناً امام حسین علیہ السلام نے کہا ہے. آپ اس کی سورس تو دیکھیں گے جا کے یا نہیں؟ بات واضح ہو رہی ہے؟ تو میں اس لیے بہت نہ کسی پہ کوئی طنز کرنا چاہتا ہوں, بڑے ادب احترام سے ایک بات کہہ رہا ہوں تاکہ مائنڈس کلیئر رہیں. اگر آپ مقتلِ خارزمی ہی کی امام حسین علیہ السلام کی اس گفتگو کو پڑھیں کہ جب ابا عبداللہ الحسین علیہ السلام ان میں سکت نہیں رہی تھی. میں مقتل سے پڑھ رہا ہوں اس لیے ہو سکتا ہے کہ آپ کا دل منقلب ہو جائے, لیکن بہرحال میں اس کو اپنے موضوع کے اعتبار سے پڑھ رہا ہوں کہ جب امام حسین علیہ السلام میں مقتل میں کہ سکت نہ رہی کہ وہ کوئی حرکت کر سکیں, اور زمین کربلا پہ تشریف فرما تھے کہ کسی لعین نے پتھر مارا ابا عبداللہ الحسین علیہ السلام پر, اور امام علیہ السلام نے یہ چاہا کہ اپنے پیراہن کو بلند کریں اور اس پتھر سے جو خون بہ رہا ہے اس کو صاف کریں, تو سینے اتھر امام حسین علیہ السلام وہ واضح ہوا کچھ, تو اس پر تیر چلایا. حرملہ نے یا بعض مقتل میں لکھا ہوا ہے کہ کسی نے تیر مارا اس طرح سے کہ جرد دم کل میزاب کے پر نالے کی طرح خون امام حسین علیہ السلام سے نکل رہا تھا, اور وہ تیر پشت سے امام حسین نے کھینچا. اس وقت اس حساس ترین لمحے پر ابا عبداللہ الحسین علیہ السلام نے فرمایا کہ پروردگار تو گواہ رہنا, فلاں اور فلاں نے مجھے قتل کیا ہے. अल्लाहुम्मा सल्ल अला मुहम्मद व अला मुहम्मद। बस किताब में भी कोई नाम नहीं लिखा हुआ, आइमा अलैहिम सलाम भी, ये जो मैंने बात की आपसे, मैंने कोई तकय्यतन नहीं, जो 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 वहां लिखा हुआ था वही मैंने आपको सुनाया है। इसलिए आइमा अलैहिम सलाम भी चाहते थे कि बात हक पहुंचे भी लेकिन किसी फितना फसाद की तरफ भी ना जाए, लेकिन इट डजंट मीन कि हम अपने अकीदे को चेंज करते फिरेंगे। आपको अगर किसी एक आलम दीन की इज्जत एहतराम को बचाना है तो उसकी खातिर इमाम हुसैन अलैहिस्सलाम की हुर्मत को तो पामाल ना कीजिए, वरना फिर रह क्या जाएगा तशय्यों में, रह क्या गया तशय्यों में। तो फिर किताब अल काफी की हदीस को उठाकर देखिए कि जहां आइमा अलैहिस्सलाम ने सराहत के साथ बयान फरमाया कि दर हकीकत जो करबला का वाकया है उसकी रूट्स हैं कहां पर, ज़ियारत आशूरा में फरमाया लअनल्लाहु उम्मतन अससत असासत ज़ुल्म वल जौर अलैकुम अहलल बैत, कि असल तो खुदा की रहमत उनसे दूर हो जाए कि जिन्होंने बुनियाद रखी है उस वाकये की कि फिर करबला का वाकया पेश आया। अगर इमाम हुसैन अलैहिस्सलाम वहां उनसे राजी हो जाए तो फिर इमाम मोहम्मद बाकर अलैहिस्सलाम, इमाम जाफर सादिक अलैहिस्सलाम को जरूरत क्या पड़ती है ज़ियारत आशूरा तालीम देने की। बात वाज़ेह हो रही है, इमाम मोहम्मद तकी अलैहिस्सलाम को जरूरत क्या रहती है कि वो गिरिया करते हुए कहें कि काश मैं कब्रों से निकाल सकूं उन्हें जिन्होंने मेरी जद्दा फातिमा ज़हरा को कत्ल किया, जरूरत क्या रहती है फिर। ये तो इमाम हुसैन अलैहिस्सलाम के बाद क्या आइमा है ना, तो जाने हर चीज को इस कॉन्टेक्स्ट में देखें और यकीन फरमाएगा कि ये फितने बढ़ते जाएंगे, ये मामला बदतर होते चले जाएंगे। अगर बहुत अच्छे थे, यानी सवाल ये कि भाई इतने बुरे थे तो भी रसूलुल्लाह ने साथ क्यों रखा था बहुत से लोगों को, अब मैं सबकी बात कर रहा हूं, जनरल बात कर रहा हूं, तो आपके सामने मैं कुरान की आयत पढ़ता हूं, वाइज कुलना लिल मलाइकते, अल्लाह सुबहान व तआला ने जब मलाइका से कहा कि उसजुदु लि आदम, आदम को सजदा करो, फसजदु, सबने सजदा किया इल्ला इबलीस, इबलीस ने सजदा नहीं किया, काना मिनल काफिरीन, वो काफिरों में से था इबलीस, अगर इतना बुरा था तो मलाइका में रखा क्यों था अल्लाह सुबहान व तआला ने उसे, क्यों रखा है अल्लाह ने, बहुत अच्छा है इबलीस। चूंकि अफसोस की बात यह है कि जब यह कहा जाए कि भाई कुछ अच्छाइयां भी तो हैं, तो इबलीस में भी बहुत सारी अच्छाइयां हैं मेरे भाई, 6000 साल तक तो सजदे करता रहा, एक ही तो सजदा नहीं किया है, क्यों पीछे बढ़ गए उसके। ये बात पहुंच रही है, एक सलवात चाहता हूं मैं आपसे यहां पर मोहम्मद वाले मोहम्मद पर, अल्लाहुम्मा छह हजार साल तक उसने सजदा किया, वो कह रहा है परवरदिगार मैं ये एक सजदा नहीं करूंगा, और वो कह रहा है अल्लाह सुबहान व तआला से, किताबें मसलन बहुत सारी कुतुब में रिवायत मौजूद है कि तू एक सजदा मुझे माफ कर दे, फिर जितने तू चाहेगा रूए जमीन पर कोई जगह ऐसी नहीं होगी जहां तेरा सजदा ना किया हो। अल्लाह से वजह ने जवाब दिया कि इबलीस इबादत वो नहीं है कि जो तू चाहे, इबादत वो है कि जो मैं चाहूं, जो मैं चाहूं, अल्लाह को वो एक सजदा चाहिए जो आदम अलैहिस्सलाम के सामने, बाकी नहीं चाहिए, अल्लाह को वो एक विलायत जो अमीरुल मोमिनीन अली बिन तालिब अलैहिस्सलाम की, वो कबूल करो, वो चाहिए मुझे। बात वाज़ेह हो रही है, वो चाहिए मुझे, बाकी आप कुछ भी दिन बनाते फिर नहीं चाहिए अल्लाह को, वो मुझे एक विलायत चाहिए। ये जो खलीफतुल्लाह को छोड़कर अल्लाह को मान रहे होते हैं, तो एग्जैक्टली इबलीस ने यही काम किया। बाज मोमिनीन भी जो सवाल करते हैं कि मौलाना साहब क्या जरूरत है कि हमारे मेंबरों से इतनी विलायत पड़ी जाए, अगर विलायत ना पड़ी जाए तो आपके पास जो तौहीद रह जाएगी वो इबलीसी तौहीद रह जाएगी। अल्लाहुम्मा अच्छा गौर कीजिएगा, सवाल यह है कि इबलीस, उसके बहुत सारे काम अच्छे थे और यह गलत काम किया या ना। असल मामला यह है कि खबासत तो पहले से थी, खिलाफत के ऐलान से एक्सपोज हो गया है वो। बात समझ में आ रही है, एक मिलकर और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम اس پر دلیل موجود ہے میرے پاس, قرآن کی دلیل ہے. ابھی جو میں نے آیت پڑھی کہ جب ہم نے کہا ملائکہ سے کہ آدم کو سجدہ کرو, انہیں سجدہ نہیں کیا, سب نے سجدہ کیا سوائے ابلیس کے, کانا من الکافرین, قرآن کی آیت ہے, وہ تو تھا ہی پرانا کافر. پروردگار کافر تو اب بنائی ہے, ابھی سجدہ نہیں کیا نا, پہلے تو عبادت گزار تھا. یہ کانا, کانا مینس, کانا ہے پاسٹ ٹینس, کانا ہے پاسٹ ٹینس, اور یہ لفظ کانا, یہ اردو والا کانا نہیں, عربی والا کانا, یہ آتا ہے کسی کی پاسٹ حالت کو بیان کرنے کے لیے. لہذا بعض مفسرین یہاں کنفیوز ہوئے اور انہوں نے کہا کہ نہیں, چونکہ سم ٹائمس کانا عربک لینگویج میں بیمانے سوارا بھی یوز ہوتا ہے, سواد الف را سوارا, سوارا کا مطلب ہوتا ہے ہی بیکیم, چینج ہوا وہ, تو وہ کافر بن گیا. انہوں نے کہا یہاں کانا بیمانے سارا, اس لیے کہ پہلے تو عبادت گزار تھا, اب سجدہ نہیں کیا, لہذا یہاں کانا بیمانا ہے سارا ہے. نہ, غلط, کانا بیمانا کانا ہے. آدم علیہ السلام کی خلافت کے اعلان سے ابلیس بے نقاب ہو گیا, غدیر میں علی جب نے ابی طالب کی خلافت کے اعلان سے, اگر آپ ان عقیدوں کو سنبھال کے نہ رکھ پائیں عزیزوں, فائدہ کیا رہ گیا مجلس امام حسین علیہ السلام کا, فائدہ کیا رہ گیا میں کہتا ہوں نمازوں اور روزوں کا, منہ میں مار دی جائیں گی اگر علی جب نبی طالب علیہ السلام کی ولایت نہیں ہے تو, جیسے ابلیس کی نمازیں منہ پر مار دی گئیں. ہائپوتھیٹیکل نہیں کہہ رہا ہوں, اللہ تعالیٰ نے قرآن میں ابلیس کا واقعہ کیوں بیان کیا ہے, ابلیس نے سجدہ نہیں کیا تو اسے میری ذات پہ کیا فرق پڑ رہا ہے. اللہ کہہ رہا ہے سمجھو, ہم توحید کو اسی سے قبول کرتے ہیں جو ہمارے بنائے ہوئے خلیفہ کی خلافت کو قبول کرتا ہے, ہم توحید کو بھی اسی سے قبول کرتے ہیں. بات واضح ہے, اس کی وجہ کیا ہے, اس کی وجہ پھر کبھی اپنے مقام پر. تو اتنا بیان کرنا ضروری تھا. اور یہ جو کام کرنے کی ضرورت ہے نا, یہ میں اپنی ماؤں بہنوں سے کہہ رہا ہوں جہاں تک آواز جا رہی ہے, میں ان سے بہت مخلصانہ طور پر کہہ رہا ہوں, یہ آپ کا شاید زیادہ کام ہے اب کہ آپ اپنے بچوں میں مولا کائنات کی ولایت, محبت, ان کے دشمنوں سے عداوت و برات, وہ باتیں جو ممبر سے نہیں ہو سکتی ہیں وہ آپ نے کہنی ہے وہاں پر. یعنی واقعی آپ کا بچہ بغض رکھے سیدہ کے دشمنوں سے, کوئی اس میں تکلف نہیں ہے. یہاں پر آئمہ علیہ السلام نے ہمیں تبرہ بھی سکھایا, تقیہ بھی سکھایا, تو ہمیں اس بات کے لیے خیال کرنا ہے کہ ہمیں کس بات کو کہاں کہنا ہے. لیکن آپ کے گھر میں آپ کے بچے کے ساتھ یہ آپ نے سکھانا ہے. میں کچھ احادیث ہیں جنہیں احادیث فواتم کہا جاتا ہے. احادیث فواتم یعنی کیا, میرے لیے بڑی انسپریشن تھی. جب اس بات کو آپ پڑھتے ہیں تو گھر کا جو ماحول ہے وہ کیسا ہونا چاہیے. احادیث فواتم کا مطلب یہ ہے کہ راوی ہوتے ہیں نا حدیثوں کے, تو اگر جو راویات ہیں یعنی چین آف نریشن, انہوں نے ان سے سنا, انہوں نے ان سے سنا, انہوں نے ان سے سنا, وہ سب کی سب خاتون ہو اور سب کا نام فاطمہ, تو انہیں کہتے ہیں احادیث فواتم, یعنی جس میں ساری فاطمہ ہیں, اور یہ وہ فاطمہ ہیں جو اہل بیت کے گھر کی فاطمہ ہیں. تو تین احادیث ہمارے پاس کم از کم ایسی موجود ہیں جب ہم کہتے ہیں احادیث فواتم. اچھا یعنی کیا, یعنی بچوں کو میں سمجھاؤں, ایک تو امام رضا علیہ السلام کی خواہر ہیں بہن بی بی معصومہ قم جن کا نام ہے فاطمہ, امام رضا علیہ السلام کی اپنی بیٹی بھی ہیں جن کا نام ہے فاطمہ. تو حدیث اس طرح سے, ان فاطمہ ان فاطمہ ان فاطمہ ان فاطمہ ان فاطمہ ان فاطمہ ان زینب ان فاطمہ ان رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. یعنی وہ فاطمہ جو دختر ہیں امام رضا علیہ السلام کی, انہوں نے سنا ان فاطمہ سے جو دختر ہیں امام حسین کاظم علیہ السلام کی, یہی بی بی معصومہ قم, انہوں نے سنا ان فاطمہ سے جو دختر ہیں امام جعفر صادق علیہ السلام کی, انہوں نے سنا ان فاطمہ سے جو بیٹی ہیں امام باقر علیہ السلام کی, انہوں نے سنا ان فاطمہ سے جو بیٹی ہے امام زین العابدین علیہ السلام کی, انہوں نے سنا ان فاطمہ سے جو بیٹی ہے امام حسین علیہ السلام کی, امام حسین السلام کی بیٹی نے سنا ان بی بی زینب یا کہیں ام بی بی کلثوم سلام اللہ علیہا کا لفظ ہے کہ جو بیٹی ہیں بی بی فاطمہ سلام اللہ علیہا کی, انہوں نے سنا اپنی ماں بی بی فاطمہ سلام اللہ علیہا سے کہ بی بی فاطمہ یہ بیان کرتی ہے کہ میں मैंने सुना अपने बाबा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, या अल्लाह अजब सिलसिला सनद है ये, अजब सिलसिला सनद है। अल्लाहुम्मा सल्ल अला, सुन लीजिएगा, ये जो चेन ऑफ नरेशन है, इस चेन ऑफ नरेशन से तीन हदीसें, तीनों हदीसें अली इब्न अबी तालिब की फजीलत पर है। इसका मतलब क्या है, अभी मैं हदीसें सुनाता हूं आपको, इसका मतलब क्या है, इससे ये समझ में आता है कि अहले बैत अतहार अलैहिस्सलाम के खानवादे में, मस्तूरात में, लेडीज में आपस में बातें किस मौजू पर होती थी, है या नहीं, इसे ये समझ में आ रहा है ना, यानी आप बात कर सकती हैं इस मौजू पर भी, आज की लैंग्वेज में अगर कहूं तो कौन सा नया शॉपिंग सेंटर खुला है, तो कहां पर सेल लगी है, तो कौन सा नया फैशन आ रहा है, विंडो शॉपिंग में क्या है, फला ऑनलाइन क्या बिक रहा है, क्या बेचना चाहिए, क्या, वो भी हो सकता है, सब कुछ वो भी कीजिए अपने शौक से, मैं उसे मना नहीं कर रहा हूं, लेकिन जो असल काम की बात है वो तो कीजिए पहले, दीन की बात तो, अमीर मोमिन की विलायत की बात तो पहुंचाइए पहले बच्चों तक। तो बीबी फातिमा ने सुना, बीबी फातिमा से, उन्होंने फातिमा से, उन्होंने फातिमा, उन्होंने फातिमा, उन्होंने फातिमा सलामुल्लाह अलैहिम अजमईन, सलामुल्लाह अलैहिन्ना, उन्होंने सुना बीबी ज़ैनब सलामुल्लाह अलैहा से, उन्होंने बीबी फातिमा सलामुल्लाह अलैहा से, उन्होंने सुना अपने बाबा रसूलुल्लाह से सल्लल्लाहु अलैहि वसल्लम के हुजूर ने यह फरमाया कि जब मैं मेराज पर गया तो मैंने एक सफेद महल देखा अजीम शान, उस पर एक नूर की तख्ती लगी हुई थी जिस पर लिखा हुआ था कि ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह अलियुन वलियुल्लाह, जन्नत के महल पर। इस हदीस की जो सारी रावियात हैं वो फातिमा है, एक हदीस इस सिलसिले में यह है कि इन तमाम फातिमाओं ने बयान किया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कि हुजूर ने फरमाया कि मन कुन तो मौला फहाज़ा अलियुन मौला। हदीस गदीर की रावियां ये हैं अपने जमाने में, बात वाजे हो रही है। और अंत मिन्नी भी मंजिलत हारून में मूसा अल्लाह नबी आबादी। एक मैं और आपको सुनाना चाहता हूं, और वो ये है कि ये तो अभी मैंने आपको हदीस की सनद बयान की है इमाम रज़ा अलैहिस्सलाम की बेटी से, अल्लामा मर्शी नजफी, सबने नाम सुना है उनका, बड़े जल्लुकदर आलम दीन, उन्होंने सैयद मोहम्मद गमारी शाफी से एक हदीस को नकल किया कि अपने खानदान से, आगा मरशी नजफी के सिलसिले से, उस खानदान से लेकर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक तमाम खवातीन रावियात, उन सब के नाम भी फातिमा। इसी बात समझ में आती है कि फातिमा सलामुल्लाह अलैहा ये नाम कितना महबूब है अहले बैत अलैहिस्सलाम के खानवादे में। आप क्या, फातिमा बिनते हुसैन रजवी ने सुना फातिमा बिनते मोहम्मद रजवी, उन्होंने सुना फातिमा बिनते इब्राहिम रजवी, फातिमा बिनते हसन रजवी, उन्होंने सुना फातिमा बिनते मोहम्मद मुसवी, उन्होंने सुना फातिमा बिनते अब्दुल्ला अलवी, उन्होंने सुना फातिमा बिनते हसन हुसैनी, उन्होंने सुना फातिमा बिनते अबू हाशिम हुसैनी, उन्होंने सुना फातिमा बिनते मोहम्मद बिन अहमद बिन मूसा मुबरका, उन्होंने सुना फातिमा बिनते अहमद बिन मूसा मुबरका। मूसा मुबरका वो के जो इमाम मोहम्मद तकी अलैहिस्सलाम के बेटे हैं, जो बुरका रखते थे अपने चेहरे पर, इसलिए कि इतना ज्यादा नूर उनके चेहरे अकदस से जारी होता था कि जहाँ से गुजरते थे तो लोग सफ़े बनाकर खड़े हो जाते थे अपना काम छोड़कर, और उनके चेहरे को देखने लगते थे, तो वो जहाँ जाते थे तो बुरका रखे जाते थे ताकि मामूलात जिंदगी मुतासर ना हो। तो उन्हीं की जो पोती हैं फातिमा बिनते मोहम्मद बिन अहमद बिन मूसा मुबरका, उन्होंने सुना फातिमा बिन अहमद बिन मूसा मुबरका, उन्होंने सुना फातिमा बिन मूसा बिनते मूसा मुबरका, इन फातिमा ने सुना फातिमा बिनते अली इब्ने मुसर रजा, उन्होंने सुना फातिमा बिनते मूसी कासिम, उन्होंने सुना फातिमा बिनते जाफर सादिक, उन्होंने सुना फातिमा बिनते मोहम्मद बाखर, उन्होंने सुना फातिमा बिनते ज़ैनुल आबिदीन अलैहिस्सलाम, उन्होंने सुना फातिमा बिनते हुसैन अलैहिस्सलाम, उन्होंने सुना फातिमा या ज़ैनब बिनते फातिमा सलामुल्लाह अलैहा, उन्होंने सुना फातिमा बिनते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के, फातिमा बिनते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया कि मेरे बाबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान किया आयतुल्लाह मरशी नजफी से लेकर रसूलुल्लाह तक सारी रावियात खवातीन और सबका नाम फातिमा, कि ये बयान करती है कि रसूलुल्लाह ने यह बयान किया कि अला मन माता अला हुब्बे आले मोहम्मद माता शहीदा, जो आले मोहम्मद की मोहब्बत में मर जाए वो शहीद है। सुभान अल्लाह,
ऐसे हमारे खानवादे में जो मस्तूरात हैं उनकी जिम्मेदारी आपकी जिम्मेदारी सरफ नजर नहीं हो सकते। गदीर के खुतबे में रसूल अल्लाह ने बाप के लिए कहा था कि बाप की जिम्मेदारी है कि वह अपनी औलाद तक इस विलायत को पहुंचाए, यह गदीर के खुतबे का लफ्ज है। तो आपकी अपनी जिम्मेदारी है, लेकिन मैं अपनी माओ बहनों से कह रहा हूं कि वह भर दें कूट कूट कर अपने बच्चों के दिल में विलायत अली इब्न अबी तालिब को, कि फिर किसी का कोई क्लिप आता रहे तो बच्चे का ईमान मुतज़लज़िल ना हो। फिर अली मौला अगरचे के इमाम हुसैन अलैहिस्सलाम कुर्बान गदीर हैं और मौला अली अलैहिस्सलाम की विलायत ही पर उनकी कुर्बानी है, तो हमारी गुफ्तगू तो इनडायरेक्टली कम अज़ कम मौजू की हद तक रही, लेकिन चूंकि ज़रूरी थी बात तो कहना। अब बहरहाल इख्तिताम पर मैं इस बात को फिर रिलेट कर रहा हूँ उन आयतों से कि जो पढ़ी मैंने आपके सामने सूरह फजर की आयतें, जहाँ अल्लाह सुबहान व तआला ने पाँच कस्में खाई हैं और इन पाँच कस्मों में अजब जिक्र है खानवादा पंजतन का। वल फजर, सबको याद है ये इस सूरे को कहते हैं सूरह इमाम हुसैन अलैहिस्सलाम। इमाम जाफर सादिक अलैहिस्सलाम ने कहा कि ये सूरह सूरह इमाम हुसैन है इस खातिर के यहाँ या अय्यतुहन नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिका राज़ियतन मर्ज़िया फ़दख़ुली फ़ी इबादी वदख़ुली जन्नती, इन आयतों पर यह सूरह ख़त्म होता है जो आप आशूर के दिन मसाइब में आयतें सुनते हैं। और अगर ज़िंदगी और तौफीक रही तो मैं शब आशूर इन आयतों पर पढ़ूंगा या अय्यतुहन नफ्सुल मुतमइन्ना पर। लेकिन इस सूरे की इब्तदाई जो आयतें वल फज्र व लयालिल अश्र व शफ्इ वल वत्र, फजर की कसम, एक फजर की कसम, वलयालिन अशर और दस रातों की कसम। अजब है। तफसीर कुम्मी में अगरचे के ये रिवायत है कि यहां जो दस रातें हैं उनसे मुराद ज़िलहज्जतुल हराम की दस रातें हैं कि जिसका इख्तिताम ईद पर होता है। और इसकी एक तावील यूं भी बयान की गई है कि ये मुहर्रम की दस रातें हैं, वल फजर, एक फजर आशूरा की कसम, वलयालिन अशर और दस रातों की कसम। लेकिन हदीस अब सुनाता हूं इसका ताल्लुक खानवादे पंजतन से कैसे, वलयालिन अशर व शफ वल वत्र, ऑड की कसम इवन की कसम, शफ यानी जुफ्त, वत्र यानी ताक, ठीक, वल्लैल इज़ा यसर, एक रात की कसम जो गुजर रही थी, हल्फी जालिका कसम लिज़ हिज्र, क्या इन कसमों में साहिबान शूर के लिए कोई निशानियां हैं? ये पांच आयतें। इसका बातिन क्या है जरा सुन लीजिएगा। इमाम ने फरमाया, तफसीर बुरहान में रिवायत है, इमाम ने फरमाया वल फजर, यहां जो फजर की कसम अल्लाह खा रहा है, हुवल कायम अल महदी, इमाम जमाना अलैहिस्सलाम की कसम खाई जा रही है यहां पर। हजरत हुज्जत की कसम वल फजर वलयालिन अशर और दस रातों की कसम, इमाम ने कहा दस आइम्मा की कसम। ये दस आइम्मा कौन से? अच्छा, यहां पर जो कसमें मुसलमान की खाई गई है वो रिवर्स में, हजरत हुज्जत की कसम पहला वल फजर, उसके बाद इमाम ने कहा दस रातों की कसम यानी दस आइमा की कसम। ये दस कौन से हैं? बहुत लतीफ ताबीर इस्तेमाल की, फरमा मिनल हसन इलल हसन। हाय 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 हाय, बात पहुंच रही है भाई, मिलके सलवात भेजे नाम हसन अस्करी अलैहि सलाम और नाम हसन मुश्तबा अलैहि सलातु वस्सलाम। अगर आप चारदा मासूमीन में देखें तो चार मोहम्मद हैं, चार अली हैं, दो हसन हैं, हुसैन एक है। आए आए आए। अगर चेके इमाम हुसैन अलैहिस्सलाम, बहरहाल उनका मकाम उनका जिक्र अल्लाह सुभान व तआला ने एक अजब एहतमाम रखा है, बहरहाल लेकिन हसन वो है जो हुसैन के भी इमाम है, याद रखिएगा। इमाम हसन अलैहिस्सलाम का जो मकाम है, हसन को बादशाह खास व आम कहते हैं, अली का नायब व कायम मकाम कहते हैं, दलील एक ही काफी है उनकी अजमत में कि उन्हें हुसैन भी अपना इमाम कहते हैं। हसन मुश्तबा अलैहिस्सलाम, एक हसन से यानी हसन अस्करी से हसन मुश्तबा तक आइम्मा की कसम, यह वलायालिन अशर में इमाम हुसैन अलैहिस्सलाम शामिल है, ठीक है। अब सुन लीजिएगा और शायद मैं अपना जो माफी जमीर है पहुंचा पाऊं और आप उस रूहानी कैफ और लुत्फ को महसूस कर सकें। वल फजर इमाम जमाना की कसम, वलयालिन अशर हसन अस्करी से हसन मुश्तबा तक कसम, वशफ़ वल वत्र दो बराबर की हस्तियों की कसम।
महाराज अल बहरेन यल्तकियान याद है,
हाय हाय हाय,
चारदा मासूमीन में दो बराबर की हस्तियां कौन सी हैं? पांच बात पहुंची नहीं पहुंची। महाराज अल बहरेन यल्तकियान, हमने दो समंदरों को मिलाया है, बैनहुमा बरज़खुन ला यबगियान, उनके दरमियान एक हद फासले के कभी एक दूसरे से उबूर नहीं करते। फबी यही आला है रब्बिकुमा तुकज़्ज़िबान, इतनी जल्दी तो मजलिस से नहीं भूले होंगे मेरी आप, कि तुम अपने रब की कौन कौन सी नेमतों को जुटलाओगे। यखरुजु मिनहुमा लुलू वल मरजान, उन समंदरों से हमने लुलू और मरजान को खारिज किया है। फबी यही आला है रब्बिकुमा तुकज़्ज़िबान, तो तुम अपने रब की कौन कौन सी नेमतों को जुटलाओगे। ये इस बात का इजहार सूरह फजर में किया गया, वशफ यानी इवन, जितने जो अदद हैं इवन, उनको इवन कहते क्यों है? क्योंकि दो बराबर से तकसीम होते हैं, 2, 4, 6, 10 इवन है ना ये। दो बराबर की हस्तियों की कसम यानी अली और फातिमा जहरा सलामुल्लाह अलैहिमा की कसम। लौला अली लम यकुन लफातिमा कुफ्वन, अली ना हो तो फातिमा की कोई हमसरी करने वाला ना हो। सुभान अल्लाह। आदम फमंदू ना हो, कहना आदम का गैर आदम। यहां हुजूर ने आदम अलैहिस्सलाम का लफ्ज शामिल करके ये बतला दिया कि मैं आम इंसानों की बात नहीं कर रहा, मैं अंबिया तक की बात कर रहा हूं। अंबिया हमसरी न कर पाए नूर फातिमतु जहरा सलामुल्लाह अलैहा की, अली ना हो तो कोई हमसर ना हो। सुभान अल्लाह। ये वशफ, दो बराबर कैसी होगी कसम, वल वतर और एक तनहा की कसम, 14 हो गए। वल्लैल इज़ा यसर, अगर से के रिवायत में यूं भी आया कि वल वतर फिर खुदा मुताल की कसम, यह भी इसकी एक तफसीर है और तावील है। वल्लैल इज़ा यसर, बस बात खत्म करवा आस्ते आस्ते, और उस रात की कसम जो गुजर जाएगी, फरमाया कि यह वो रात होगी जब यह गुजर जाएगी तो फिर हजरत हुज्जत का जहूर होगा। यह उस रात की कसम है। हल्फी साले का कसम उल्लज़ी हिजर, क्या इन कस्मों में साहिबान शऊर के लिए कोई निशानियां हैं? इन कस्मों को खाने के बाद अल्लाह ने आखिर में कहा या अय्युहन नफ्सुल मुतमइन्ना, ऐ इत्मीनान वाले नफ्स, अब पलट अपने रब की बारगाह में इस आलम में कि तू अपने रब से राजी है और तेरा रब तुझसे राजी है। ये जो इमाम हुसैन अलैहिस्सलाम के जिक्र पर सूरह इख्तिताम हुआ, तो अजीजों ये वो सूरह है कि जहाँ अल्लाह ने पाँच कस्में खाई हैं। कल यहाँ से बात शुरू करूँगा इंशाल्लाह, मुझे तौफीक रही, के कुरान के कुछ सूरे ऐसे हैं जो एक कसम से शुरू होते हैं, कुछ सूरे ऐसे हैं जो दो कस्मों से शुरू होते हैं। ये कुरान अजब है, अल्लाह सुबहानहू व तआला का कलाम। कुछ सूरे ऐसे हैं जो तीन कस्मों से शुरू होते हैं, कुछ सूरे ऐसे हैं जो चार कस्मों से शुरू होते हैं, कुछ सूरे ऐसे हैं जो पांच कस्मों से शुरू होते हैं, कुछ सूरे ऐसे हैं बल्कि एक ही सूरा फिर ऐसा है कि जो 11 कस्मों से शुरू होता है। 6 कस्मों से 7 और 8 और 9 और 10 कस्मों से शुरू होने वाला सूरा नहीं है कुरान में, ठीक है। ये जितने भी सूरह हैं ना, एक कसम, दो कसमें, तीन कसमें, चार कसमें, पांच कसमें या 11 कसमें, सब में इमाम हुसैन का जिक्र है। अल्लाहु अकबर, अल्लाहु अकबर। इस खातिर है कि ये इमाम हुसैन सलाम का फर्श अज़ा, यहां जो सबसे पहली बुनियादी तरीन बात लेके जाइए, हुसैन और उनके आबा व अजदाद से मोहब्बत है। मौलाना मोहब्बत हम सबके दिल में यकीनन है, मोहब्बत का एक असर भी है। उसका पहला असर जानते हैं क्या है? मोहब्बत का पहला असर यह है कि आदाए अहले बैत, उनके लिए कोई नर्म गोशा नहीं होना चाहिए आपके दिल में। जिल फरजहुम, तो मैं इतना कहूं कि हम फिर मौला अली अलैहिस्सलाम, उनकी मोहब्बत पूरी नहीं होती, अली को कौन जानेगा, वहीं पर फैसला होगा। अली क्या है अली जाने,
अली को ही पता होगा। आखिरी दो मिसरों कह के मैं जा रहा हूं मंजिल मसाइब पे। अली हमें क्या मालूम उनकी अजमतों का, बस ये कि दिल झुक जाए इस मकाम पर आकर। ये है जैसे अंबिया अलैहिस्सलाम के दिल झुके, सही है। तो अली को कौन जानेगा, वहीं पर फैसला होगा। अली क्या है, अली जाने, अली को ही पता होगा। और अजानों में अली आए तो कहते हो कि बातिल है, अजानों में अली आए तो कहते हो कि बातिल है। अली काबे में आया है, बता काबे का क्या होगा। हाय हाय हाय, बात पहुंच रही है। बस अजीजों बात यहां आज रुक रही है, अली के पोते की शहादत का बयान है आज। कासिम इब्ने हसन इब्ने अली इब्ने अबी तालिब, जनाब बिलाल काजमी साहब ने बड़ा खूबसूरत बंद लिखा हजरत कासिम पर। कासिम यानी तकसीम करने वाला है ना, मैं इस्मतों का सवेरा हूं नाम कासिम है, मताए फातिमा जहरा हूं नाम कासिम है, सुजातों की तमन्ना हूं नाम कासिम है, और कसीम खुल्द का पोता हूं नाम कासिम है, कसीम खुल्द का पोता हूं नाम कासिम है, किताब जंग में तरमीम करने आया हूं और तुम्हारे जिस्मों को तकसीम करने आया हूं। यह है कासिम, 13 बरस का जवान। जब दुनिया अपनी तरफ खींच रही है, हर तरफ आज का 13 बरस का जवान, मैं कहता हूं ये जो एक फिक्रा हजरत कासिम का, इस पर जिंदगी कुर्बान हो जाए। जो शब आशूर कहा कि जब अब अब्दुल्ला हुसैन पूछे कि कैफल मौत इंदक, कासिम मौत कैसी है आपकी निगाह में, अहला मिनल असल, चचा मौत शहद से ज्यादा शीरीन है। अगर हुज्जत खुदा की राह में है तो मौत शहद से ज्यादा शीरीन है, सुभान अल्लाह, इससे अच्छी कोई बात नहीं। और कासिम अलैहिस्सलाम जब भी उनका जिक्र होता था, मेरी कोशिश यह रहती कि मैं चंद जुमले जरूर आका मौला हसन मुश्तबा अलैहिस्सलाम की खिदमत में भी पेश करूँ। आज जो साहिब मजलिस और साहिब अज़ा हैं वो इमाम हसन अलैहिस्सलाम भी हैं, मदीना से तशरीफ लाए हैं अपने बेटे का जिक्र सुनने के लिए। वो हसन के जिनकी कब्र मिसमार है, कब्र वीरान है, हुसैन यकीनन मजलूम है, जैसे हुसैन की शहादत है वैसे किसी की शहादत नहीं है। ला यौम का यौम का या अबा अब्दुल्ला, ये खुद इमाम हसन अलैहिस्सलाम ही का जुमला है। लेकिन आज हुसैन अलैहिस्सलाम का रोज़ा है, लाखों लब्बैक या हुसैन कहने वाले हैं, वहाँ पर मातम करने वाले हैं। हसन मुश्तबा की कब्र पर कोई चराग जलाने वाला भी नहीं है, हसन मुश्तबा की कब्र मिसमार है, ना वहाँ कोई जरी है। आप दूर से खड़े होते हैं, जो जा चुके हैं जन्नतुल बकी वो जानते हैं इस बात को, आप दूर से खड़े होते हैं और दूर से कब्र को देख रहे होते हैं, यहाँ आपकी आंखों में कुछ आंसू आए तो वो हटा देते हैं, यहाँ आपने कुछ बोलना शुरू किया, इतने मजलूम हैं इमाम हसन मुश्तबा अलैहिस्सलाम। फातिमा के 4 बच्चों की कब्रें हैं जन्नतुल बकी में, कोई जरी नहीं, कोई गुंबद नहीं, कोई चिराग नहीं, कोई मज़ार नहीं। या अल्लाह, बस जैसे हसन के कलेजे के टुकड़े हुए थे ना लगन में, वैसे कासिम के जिस्म के टुकड़े हुए थे करबला में। बाबा निसार पर अल्लाह की रहमतें हों, जो लिखकर चले गए कि पैका बरस रहे हैं ताबूत पर हसन के, उम्मत मिटा रही है आसार पंजतन के, बाबा के दिल के टुकड़े तूने गिने 72 बाबा के दिल के टुकड़े तूने गिने 72, टुकड़े 1000 होंगे कासिम तेरे बदन के। हजरत कासिम इब्ने हसन, हसन की निशानी बनकर आए हैं करबला में। शब आशूर जब इमाम हुसैन अलैहिस्सलाम ने शहीदों के बारे में बतलाया ना, या अल्लाह, देखो अब जो तारीखें आ गई हैं, रोने का एक हक है। आशूर से करीब होते जा रहे हैं, अल्लाह जाने फिर किसे आशूर नसीब होना है, अल्लाह जाने मुहर्रम फिर किसे नसीब होना है। मैंने आयतुल्लाह वहीद खुरासानी की एक तस्वीर देखी थी, इतने बुढ़ापे में भी उनके अपने यहाँ जो मजलिस होती है तो बिल्कुल एक आम मोमिन की तरह, हालांकि मर्जे तकलीद हैं, इतने बुढ़ापे में अज़ा खाने से बाहर खड़े होकर इस्तकबाल करते हैं एक मोमिन का, गोया शायद समझाना चाहते हैं कि इस फर्श पर हुसैन की माँ फातिमा तो जहरा तशरीफ लाती हैं। हक यह है कि जितना अदब तवाज़ो इनकसारी इस फर्श के लिए दिखलाई जाए। जब इमाम सज्जाद के पास आकर जोहरी ने यह कहा था कि मौला मेरे घर में मेरे बेटे की शादी है तो आप तशरीफ लाइएगा,
امام نے کہا تجھے معلوم ہے کربلا کے بعد ہم نے کسی خوشی کی تقریب میں شرکت نہیں کی. یا اللہ. زہری سر جھکا کر چلا گیا. کچھ دنوں بعد پھر آیا کہ مولا میرے گھر میں آپ کے بابا کی مجلس ہے. مولا امام نے کہا تو نے میرے بابا کا ذکر رکھا ہے تو میں ضرور آؤں گا. اور اس کے بعد جب امام تشریف لے گئے تو زہری نے امام کو بالکل منبر کے قریب بٹھلایا. اب جب آج 1400 برس بعد ہم مصائب سنتے ہیں تو ہم سے ضبط نہیں ہو پاتا, تو سوچو مجلس میں وہ موجود ہو جس نے اپنے باپ کی پامال لاش کو دیکھا ہو, مجلس میں وہ خود موجود ہو جس نے سکینہ کو لگتے ہوئے تماچوں کو دیکھا ہو, مجلس میں وہ موجود ہو جس نے اپنے چچا عباس کے کٹے ہوئے بازوؤں کو دیکھا ہو. اتنا گریا ہو رہا تھا مجلس میں, کسی کو کسی کا ہوش نہ رہا. زہری کہتا ہے کچھ دیر بعد جب میں منبر کے قریب آیا میں نے دیکھا مولا نہیں ہے. اب جب میں نے ڈھونڈنا شروع کیا, مجھے معاف کرنا یہ جملہ بڑا سخت ہے لیکن جو کتاب میں تو وہی پڑھ سکتا ہوں, میں بدل تو نہیں سکتا. جہاں عزاداروں نے اپنی جوتیاں اتاری تھیں, جہاں عزاداروں نے اپنے نالین اتاری تھیں, سید سجاد وہاں بیٹھے تھے. تو زہری کہتا میں نے آگے کہا مولا مجھ سے خطا ہو گئی, مجھے احساس ہی نہیں ہوا کہ آپ اٹھ کے وہاں چلے گئے. کہا نہیں زہری تو فقط اس ظاہری مجمع کو دیکھ رہا ہے لیکن میں دیکھ رہا ہوں جب سے ذاکر نے مصائب شروع کی ہے جنت سے میری دادی فاطمۃ الزہرا مجلس میں تشریف لا چکی ہے. میں نے یہی مناسب سمجھا جہاں عزادار اپنی جوتیاں اتارتا. اللہ اکبر اللہ اکبر. تو یہ حق ہے گریے کا کہ مجلس میں انسان محسوس کر سکے کون ہے. بہرحال شب عاشور تھی اور جب مولا حسین علیہ السلام نے تمام شہیدوں کے نام بتلائے تو شہزادہ قاسم اٹھ کے کہتے ہیں چچا کل کے شہیدوں میں آپ نے ہمارا نام نہیں لیا. امام آج اس کا ذکر ہے جس کے لاشے کو حسین نے نہیں اٹھایا نہیں یہ چنا ہے. خدا آپ کی اولادوں کو سلامت رکھے. صاحبان اولاد نظر آ رہے ہیں, باپ کے دل میں ایک خاص محبت ہے. اور جب قاسم امام حسن کی شہادت کے بعد حسین ہی گویا باپ کی طرح ہے نا, عجب کیفیت ہے. تو کہا قاسم موت کو کیسا سمجھتے ہو؟ کہا احلا من الاصل, شہد سے زیادہ شیریں. کہا بیٹا کل کے شہیدوں میں فقط آپ کا نہیں آپ کے ننھے بھائی علی اصغر کا نام بھی شامل ہے. کہا چچا کیا یہ فوج بے حیا خیموں میں گھس آئے گی؟ میں کہوں گا اے امیر قاسم آپ نے فقط سنا تھا تو ضبط نہیں ہو سکا, سوچ نہیں پائے. میرا سلام میرے بیمار امام سید سجاد. سجاد دیکھتے رہے, بی بی زینب کی چادر چھنتی رہے. شہزادی ام فروا بار بار عاشور کے دن کہتی ہیں بیٹا قاسم جاؤ چچا سے اجازت لو جاؤ. اور جب بار بار تشریف لاتے ہیں کہا امام حسین فرماتے ہیں تم تو میرے بھائی حسن مجتبیٰ کی نشانی ہو, تمہیں کیسے اجازت دو, تم تو میرے بھائی حسن کی نشانی ہو. یہاں تک کہ سر جھکا کر بیٹھ گئے ماں کے سامنے. اما میں چچا سے بار بار کہتا ہوں وہ مجھے جانے کی اجازت نہیں دیتے. کہا بیٹا آپ کو یاد ہے جب آپ کے بابا کا آخری وقت تھا تو بابا نے بلا کر آپ کے شانے پر بازو پر ایک تعویذ باندھا تھا. وہ تعویذ باندھا تھا اور فرمایا تھا کہ اگر کوئی مشکل وقت آ جائے تو اس تعویذ کو کھول لینا. عجب, فرمایا اس سے زیادہ مشکل وقت کیا ہوگا کہ میدان میں جانا چاہتے ہو نہ جا پاؤ تو جاؤ اس تعویذ کو. میں کہتا ہوں ایک جملہ, ماں باپ تعویذ باندھتے ہیں کہ میرا بچہ بچ جائے. حسن نے تعویذ باندھا تھا میرا بچہ قربان ہو. حسن نے تعویذ باندھا تھا میرا بچہ حسین پر شہید, حسین پر قربان ہو جائے. تعویذ کھولا در حقیقت وہ خط ہے. لے آئے امام حسین کی بارگاہ میں. امام حسین علیہ السلام میرے بھائی امام کی تحریر لے آئے. اے قاسم تم تو تحریر میں لکھا ہوا تھا کہ اے بھیا حسین میں موجود نہ ہوں گا جب آپ پر سخت امر آئے گا, میری نیابت میں میرے فرزند قاسم کو مرنے کی اجازت دیجئے گا. بس اب حکم امام آ گیا, اب حسین انکار تو نہیں کر سکتے. فغشیا علیہما, دونوں چچا اور بھتیجے مل کر اتنا روئے کہ غشی تاری ہو گئی. کربلا میں پانی نہیں تھا کہ پانی چھڑکا جاتا، گویا بی بی زینب کبریٰ کے آنسو بہے، قاسم حسین نے اٹھایا گھوڑے پر سوار کیا، اتنے چھوٹے تھے کہ کوئی زرہ قاسم کے جسم پر آ نہیں سکتی تھی، امام حسین علیہ السلام نے قاسم کا گریبان چاک کیا، کہا چاچا یہ آپ نے گریبان کیوں چاک کر دیا، کہا بیٹا یہ یتیموں کی نشانی ہوتی ہے، شاید اسے دیکھ کر تجھ پر کوئی رحم کھا جائے۔ قاسم چلے، 13 برس کا ہاشمی شیر ہے، لڑتے رہے لڑتے رہے، اللہ جانے کتنوں کو واصل جہنم کر دیا۔ اب ایک عرب کا بڑا پہلوان ہے، ازرق شامی اس کا نام ہے، 7 بچے ہیں، پہلا بچہ آیا اسے تہہ تیک کیا، دوسرا بچہ تہہ تیک کیا، تیسرا بچہ، جب سب مار چکے، 7 بچے اس کے مار چکے، ایک قاسم وہ بپھرا ہوا سامنے آیا، حسین ریت کے ٹیلے پر کھڑے ہو کر دیکھ رہے تھے۔ دیکھو میں پڑھتے ہوئے فطرت انسانی خستہ ہو جاتا ہوں، آپ بھی کچھ خستہ ہو جاتے ہوں گے، لیکن تھوڑا سا میرا ساتھ دینا تاکہ میں بات آگے پہنچا سکوں۔ ایک مرتبہ بی بی فضا جو دیکھ رہی ہیں حسین علیہ السلام کو، فضا نے دیکھا حسین کے چہرے کا رنگ بدل گیا، امام حسین آئے، بہن زینب کو بلایا، کہا قاسم کی ماں سے کہنا عرب کا بڑا نامی گرامی پہلوان آیا ہے قاسم کے مقابلے میں، ماں کی دعا بچے کے حق میں قبول ہوتی ہے، وہ قاسم کے لیے دعا کرے، اور ویسے تو میں فکر نہ کرتا لیکن وہ آیا ہے تو کھانا کھا کر آیا ہے، وہ آیا ہے تو پانی پی کر آیا ہے، میرا قاسم 3 دن کا بھوکا پیاسا۔ ام فروہ نے مصلی بچھا لیا، کہے یعقوب کو یوسف سے ملانے والے پروردگار میرے بچے کو بتا دا، اگر ابھی دعا ختم نہ ہوئی تھی قاسم نے وار کیا، حضرت شامی فنار ہو گیا، لشکر نے گھیر کے مارنا شروع کیا۔ قاسم کے پہلو پر ایک نیزے کا وار ہوا، سنبھل نہ پائے، زمین پر گرے، جو قاتل تھا وہ چاہتا تھا قاسم کا سر کاٹ دے، حسین نے حملہ کیا لشکر پر، وہ لشکر اس قاتل کو بچانے کے لیے آیا، درمیان میں قاسم کا لاشا تھا، گھوڑے قاسم کے لاشے کے اوپر سے گزر رہے تھے، دائیں طرف کے گھوڑے بائیں طرف ہو گئے، بائیں طرف کے گھوڑے دائیں طرف ہو گئے، قاسم کا لاشا پامال ہوتا گیا۔ آواز آئی چچا ادرک نہیں، چچا چچا ادرک نہیں، چچا حسین پہنچے، قاسم کا لاشا بکھر چکا تھا، فرمایا فلا و عمے کا، جزاک اللہ، یہی حق ہے، یہی حق ہے کہ یتیم حسن پر ایسے ہی ماتم کر۔ اے مولا حسن آپ کے یتیم کا پرسہ قبول کرو، آج کربلا لکھوا لو حسن مشتبہ سے، ان کے بھائی کی زیارت لکھوا لو۔ حسین پہنچے، فرمایا تیرے چچا کے لیے بڑا سخت ہے کہ تو چچا کو مدد کے لیے پکارے لیکن تیرا لاشا ٹکڑے ٹکڑے ہو جائے، اپنی یا اللہ حسین کیسے اٹھائے، گٹری اپنی ابا کو رکھا کچھ لاش۔ میں ایک جملہ کہوں، اے شہزادہ قاسم آپ کو شہادت بھی مبارک ہو اور سنت فاطمہ زہرا بھی مبارک ہو، اس لیے کہ جیسے زہرا کی پسلیاں ٹوٹی تھی قاسم کی پسلیاں ٹوٹ چکی تھی، حسین نے لاش کے ٹکڑے جمع کیے، گٹری کو سنبھالا، خیمے پر پہنچے، کہ بہن زینب لاش لایا ہوں قاسم کی لیکن ماں کو نہ بتانا۔ بی بی نے عجب سوال کیا، کہ بھیا آپ کے ہاتھ تو خالی ہے، لاش کہاں ہے؟ کہ بہن یہ جو پیٹ پر گٹھ رہی دیکھ رہے، آخری جملہ مجھے پڑھنے دو. بس جب کٹری اندر پہنچی خدا کسی ماں کو یہ منظر نہ دکھائے کہ جوان بیٹا ٹکڑے ٹکڑے ہو گیا ہو, ام فروا کے سامنے لاش نہ کھولی گئی, لیکن بی بی نے کہا اے سیدہ زینب ماں زہرا کا واسطہ مجھے دکھلائیے تو صحیح, میرا بچہ کیسے مارا گیا. بس جب ماں کی نگاہ اپنے 13 برس کی کمائی پر پڑی, ہاتھوں کو قاسم کے ٹکڑوں پر رکھا, پیشانی کو زمین پر رکھا, کہ پروردگارا تیرا شکر ہے تو نے میری قربانی سب سے زیادہ قبول فرمائی. قاسم کی نشانی آ رہی ہے, تو نے میری قربانی سب سے زیادہ قبول کی. وہ آتی رہے گی, میں مسائل پڑھتا ہوں. ہاں روایت میں مقتل کا جملہ ہے, حسین جب اکبر کا لاشا لے کر آئے, توجہ رکھنا, ایک طرف اکبر کے لاشے کو رکھا, ایک طرف قاسم کے لاشے کو رکھا, درمیان میں میرا مولا لیٹ گیا اور کہتے جاتے تھے ہاتھوں کو رکھ کر اکبر اور قاسم پر, واہ غربتا پروردگارا آج تیرا حسین غریب, میرا اکبر بھی مارا گیا, میرا قاسم بھی مارا گیا, حسین غریب ہو گیا, بھائی کا بچہ بھی مارا گیا, میرا بچہ بھی مارا گیا. یا حسین یا یا حسن یا حسین یا حسن یا حسین.
ایک ایک ٹکڑا سر مقتل اٹھایا شاہ نے, ایک ایک ٹکڑا سر مقتل اٹھایا شاہ نے, ٹکڑا سر مقتل اٹھایا شاہ نے, ایک ایک ٹکڑا سر مقتل اٹھایا شاہ نے, ایک ایک ٹکڑا سر مقتل اٹھایا شاہ نے, ایک ایک ٹکڑا سر مقتل اٹھایا شاہ نے, اپنے دامن میں سمیٹا بھائی کا کم سے یتیم, اپنے دامن